और मुझे असल हुए, मुझे बहुत फ़ख्र और बहुत खुशी का बात है।
आकला साहब, तालीम के लिए जो अवार्ड आपको दिया जा रहा है, इससे आपकी कोशिशों को कितनी तकवीयत मिलेगी?
बहुत फ़ायदा पहुँचते, यानी मेरा पहला प्रोग्राम ये है कि मैं अफ़गानिस्तान की जो वो ऐसे इलाके से जंग है, उस जंग की वजह से लोग बेघर हो चुके हैं और नकल मकान करते हैं जंग की वजह से, और महरूम बच्चों के लिए जो स्कूल जाने के लिए इजाज़त नहीं उनके लिए, और वो महाजर बच्चों जो पाकिस्तान और ईरान से अवधत अफगानिस्तान की दोबारा जाते, उनके लिए अपने ये दरसी प्रोग्राम जारी रखेंगे जो वो महरूम बच्चों भी इस तालीम से फ़ायदेमंद, उनके लिए फ़ायदा हो।
अगर आप अफगानिस्तान वापस जाती हैं तो क्या तब भी आप तालीम के लिए ये कोशिशें जारी रखेंगी?
जी, तभी जारी रखें। मैं आखिर तक, मेरी ज़िंदगी के आखिर तक मैं अपनी एक कोशिश को जारी रखेंगी। मैं एक मालम हो और मालम का एक काम है कि ज़िंदगी आखिर तक बच्चों को तालीम पहुँचे।
आकला साहबा, आपके कीमती वक्त का बहुत शुक्रिया।
आपकी भी बहुत शुक्रिया।
अभी आप ये इंटरव्यू सुन रहे थे आकला आसफी के साथ। आपने सुना, वो कहती हैं कि मुअल्लम का काम यही है कि वो एक दफ़ा मुअल्लम है तो हमेशा मुअल्लम है। हमारे साथ हैं पाकिस्तान में अक्वाम मुत्तहदा के पनाह गज़ीनों के हाई कमीशन यानी UNHCR की तर्जुमान हैं दुनिया असलम। पहले हम उनसे बात करते हैं। इसके साथ साथ हमारे साथ बीने सुल्तान और मोहसिन ज़हीर साहब हैं। आपको हम प्रोग्राम में खुश आमदीद कहते हैं। अस्सलाम वालेकुम जी।
वालेकुम अस्सलाम।
दुनिया, पहले तो आपसे बात करती हूँ। आकला आसफी साहिबा से बातचीत आपने सुनी है। हमारे सुनने वालों को पहले तो ये बताइए कि ये जो नान सेन रेफ्यूजी अवार्ड, ये है क्या? और जब गैर मामूली खिदमात जो लोग सर अंजाम देते हैं उनको जब ये अवार्ड दिया जाता है तो उनका इंतखाब किस तरह से और किन बुनियादों पर किया जाता है?
जी, बहुत शुक्रिया आपका। नेल्सन रेफ्यूजी अवार्ड एक बहुत ही प्रेस्टीजियस अवार्ड है UNHCR के लिए। इसको हम UNHCR का नोबल पीस प्राइस भी कहते हैं, क्योंकि ये हर साल उन लोगों को दिया जाता है जिन्होंने कम वसायल में या अपनी जाती हैसियत में बगैर किसी सरकारी या UNHCR की मदद से एक्स्ट्रा ऑर्डिनरी काम किया होता है रेफ्यूजीज के लिए, महाजरीन के लिए। तो आपने क्राइटेरिया का पूछा। हर साल रेफ्यूजी जो नेशनल रेफ्यूजी अवार्ड है, इसको इंटरनेट पे हम ओपन रखते हैं। कोई भी ऑर्गेनाइजेशन, कोई भी इंडिविजुअल दुनिया के किसी कोने में भी हो, वो इस अवार्ड के लिए नॉमिनेट किया जा सकता है। आप सिर्फ सेल्फ नॉमिनेशन नहीं कर सकते हैं, लेकिन अगर आपके पास पड़ोस में, दोस्तों में, ऑर्गेनाइजेशन में किसी का ये ख्याल है कि कोई ऐसा शख्स है जिसने एक्स्ट्रा ऑर्डिनरी काम किया हो रेफ्यूजीज के लिए, वो इस अवार्ड की नॉमिनेशन का हकदार हो सकता है। फिर इस अवार्ड की फाइनल सिलेक्शन के लिए और शॉर्टलिस्टिंग के लिए एक कमेटी है जो कि जिनेवा में कायम है, और फिर वो कमेटी सारे प्रोफाइल्स को देख के, और ये एक बहुत ही पेनस्टेकिंग प्रोसेस इसलिए है कि बारीक से बारीक तफसीलात चेक की जाती है ताकि जो नॉमिनेशन है उसको हत्तुल इम्कान ट्रांसपेरेंट बनाया जा सके और हत्तुल इम्कान कोशिश की जा सके कि असल डिजर्विंग लोगों तक या शख्स तक या ऑर्गेनाइजेशन तक ये अवार्ड पहुंचे। तो एक पूरे प्रोसेस को फॉलो करते हुए, हर नॉमिनी का प्रोफाइल इंतहाई तफसील से देखते हुए और ढेर सारा बैकग्राउंड चेक के बाद एप्लीकेशन एक्सेप्ट की जाती हैं, फिर उसमें से शॉर्टलिस्टिंग होती है, फिर कमेटी जो है वो देखती है कि कौन सा काम एक्स्ट्रा ऑर्डिनरी है जिसकी सिले में ये अवार्ड उस शख्स तक जाना चाहिए जो उस साल का विनर होता है।
अच्छा,
तो इस साल हमें बहुत खुशी है कि ये अवार्ड पाकिस्तानी नॉमिनेशन जो कि एक अफगान रेफ्यूजी टीचर है उसको मिला है।
अच्छा, यही मेरा सवाल था अगला कि जब ये नॉमिनेशंस होती हैं तो जाहिर है कि दुनिया भर में जो पनाह गजीन लोग हैं और पनाह गजीनों के लिए काम करने वाले लोग हैं उनमें से ये नॉमिनेशन या नामजदगियाँ होती हैं और उसके बाद फिर सारा ये होता है। इस मुकाबले में इस दफ़ा कितने लोग शामिल थे, कितनी नामजदगियाँ, आपको कुछ अगर अंदाज़ा हो तो?
क्योंकि नॉर्मली ये सारा प्रोसीजर इंतहाई कॉन्फिडेंशियल होता है, लेकिन मैं आपको बताऊं कि आपको पता है इस वक्त दुनिया में 60 मिलियन के करीब लोग डिस्प्लेस्ड हैं और दुनिया में बहुत सारे लोग ऐसे हैं अनसंग हीरोज जिन्होंने अपनी पर्सनल कैपेसिटी में काम किया लेकिन वो लाइमलाइट में कभी आए नहीं है। तो जितना मुझे पता है तकरीबन पूरी दुनिया से 300 के करीब नॉमिनेशंस आई थी। फिर 300 में से जब सॉर्टिंग होती है तो फिर एप्लीकेशंस बतदरीज कम होती है। इनमें से कुछ एप्लीकेशंस इसलिए रिजेक्ट हो जाती हैं कि वो प्रॉपर प्रोसीजर्स को फॉलो नहीं किया जाता। कुछ लोगों ने अपने आप को खुद ही नॉमिनेट किया होता है, सेल्फ नॉमिनेशन भी क्राइटीरिया नहीं है। कुछ लोगों ने मल्टीपल बार एक ही शख्स की के लिए एप्लीकेशन 50 लोगों ने दी होती है, ये सोच के कि शायद ये एक वोटिंग सिस्टम होगा कि जितनी ज्यादा बार नॉमिनेशन जाएगी अवार्ड उसी को मिलेगा। अवार्ड का क्राइटेरिया सिर्फ ये है कि आपने जो किया वो किन हालात में किया और काम का इम्पैक्ट क्या है। तो इन सारी चीजों को फिर देखते हुए फाइनल फाइनल शॉर्टलिस्टिंग होती है और फिर उसमें से जो सबसे एक्स्ट्रा ऑर्डिनरी होता है उसको विनर डिक्लेयर किया जाता है।
अच्छा दुनिया, थोड़ा सा इससे हट के हम बात करते हैं, पनाह गजीनों की आपने बात की। यूरोप में आजकल एक सैलाब उमड़ा हुआ है पनाह गजीनों का, जो यूरोपीय यूनियन के मुल्कों में जाने के लिए कोशिश कर रहे हैं। आप मुझे ये फरमाइएगा कि जनूबी एशिया के लोग भी उसमें शामिल हैं, दूसरे मुल्कों में आबादकारी के लिए अक्वाम मुत्तहदा, मतलब ऐसी सूरत में, इस तरह के बहरान में अक्वाम मुत्तहदा का रोल क्या होता है? वो वहाँ की मकामी हुकूमतों के साथ मिलकर काम करती है या खुद अपने तौर पर भी कुछ इकदाम उठाए जाते हैं? मेरा आखिरी सवाल आपसे।
बिल्कुल, ये एक बहुत अहम पॉइंट जो आपने रेज किया है, क्योंकि आजकल तो पहले डिबेट इस पे चल रही थी कि क्या जो लोग यूरोप की तरफ जा रहे हैं उनको महाजिर कहा जाए या तारिकीन वतन कहा जाए, यानी रेफ्यूजीज हैं या माइग्रेंट्स हैं। उसमें से यकीनन अक्सरियत महाजरीन की है जो कि सीरिया से और इराक से और यमन से जा रहे हैं और लीबिया से जा रहे हैं। उसमें यकीनन कुछ अफगान बाशिंदे भी शामिल हैं और कुछ लोग उसमें से, शायद बहुत कम परसेंटेज माइग्रेंट्स की हो, जो इकोनॉमिक रीजंस के लिए वहां पे जा रहे हैं। क्योंकि हम डायरेक्टली गवर्नमेंट्स को प्रेशराइज नहीं कर सकते हैं, हमारे पास UNHCR होने की हैसियत से वो पावर नहीं है, लेकिन हम एडवोकेसी के थ्रू गवर्नमेंट के साथ निगोशिएट कर सकते हैं, जैसे कि आजकल हमारे हाई कमिश्नर मिस्टर एंटोनियो गुटेरेस कर रहे हैं यूरोपियन यूनियन के लीडर्स के साथ, कि इंसानी हमदर्दी के तहत बॉर्डर्स खोल दिए जाएं। अगर और इस चीज को देखते हुए कि एक ही मुल्क इतने सारे रेफ्यूजीज का बर्डन नहीं बर्दाश्त कर सकता, तो हर मुल्क को चाहिए कि एक कोटा मुख्तस करे और वो अपनी इक्तसादियात को मद्देनजर रखते हुए, अपनी कैपेसिटी को मद्देनजर रखते हुए उतनी ही तादाद में रेफ्यूजीज को रिसेटल करें। दूसरी बात, आपने हमारे रिसेटलमेंट क्राइटेरिया की बात की, क्योंकि हमारे पास रिसेटलमेंट का कोटा इंतहाई महदूद होता है। हर साल मुख्तलिफ मुल्क मुख्तलिफ कोटा रखते हैं, जैसे US हो गया, कैनेडा हो गया, ऑस्ट्रेलिया हो गया, ये 3-4 बड़े मुल्क हैं जो कि हर साल अपने लिए रेफ्यूजी कोटा मुख्तस करते हैं। और फिर पूरी दुनिया से मैंने आपको बताया 60 मिलियन लोग इस वक्त डिस्प्लेस्ड हैं और 60 मिलियन में से तकरीबन 14 मिलियन जो है वो महाजरीन है, जो कि डायरेक्ट अंडर UNHCR केयर है। तो उस 14 मिलियन का सिर्फ 1% रीसेटलमेंट के लिए क्वालिफाई करता है, और ये वो लोग होते हैं जो इंतहाई वल्नरेबल होते हैं, जिनके पास ना ये सबब होता है कि वो वापस अपने मुल्क जा सके, और ना ही जिस होस्ट कंट्री में वो रह रहे हैं वो इतना फ्रेंडली हो कि उनकी जरूरियात पूरी हो सके और होस्ट कंट्री में भी उनको उतने ही मुश्किलात का सामना हो जितना कि वो अपने मुल्क जाते हैं। तो ये क्राइटेरिया सिर्फ 1% लोगों के लिए इंतहाई कम है, इसलिए हर साल हमें बहुत मुश्किल होती है। हमारे पास बहुत सी एप्लीकेशन आती है कंट्री रिसेटलमेंट के लिए और हमें बहुत सी एप्लीकेशन रिजेक्ट भी करनी पड़ती है, क्योंकि वो कोटा के लिए स्पेसिफिकेशन इंतहाई स्ट्रिक्ट है और हम सिर्फ और सिर्फ इंतहाई जरूरतमंद लोगों को थर्ड कंट्री रिसेटलमेंट के लिए रेफर करते हैं। उसके बावजूद भी फाइनल फाइनल डिसीजन उस मुल्क की तरफ से आता है जिस मुल्क के लिए हमने उन रेफ्यूजीज को लाइन अप किया होता है। अगर हमने फॉर एग्जाम्पल अमेरिका के लिए किसी को लाइन अप किया है या ऑस्ट्रेलिया के लिए, वहां से वहां की टीम जाके फिर वेरिफिकेशन और फिर इंटरव्यू किया जाता है, उसके बाद ये फैसला होता है कि क्या उस रेफ्यूजी फैमिली को एक्सेप्ट किया जाए थर्ड कंट्री रिसेटलमेंट के लिए या नहीं।
बहुत बहुत शुक्रिया दुनिया असलम, हमारे साथ थी, यूनाइटेड नेशंस हाई कमीशन फॉर रेफ्यूजीज के लिए स्पोक्स पर्सन है। दुनिया, आपसे मेरी फिर भी बात होगी, आपके वक्त का बहुत शुक्रिया, आप हमेशा हमें वक्त देती हैं, आपकी मैं बहुत बहुत शुक्रगुजार हूँ। آپ سے میری پھر بھی بات ہوگی. اور آئیے اب ہم بات کرتے ہیں, ہمارے دوسرے ماہرین اور تجزیہ کار ہیں, ڈیفینس یونیورسٹی سے بینش سلطان ہمارے ساتھ ہیں اور یہاں نیو یارک سے محسن ظہیر صاحب. تو پہلے بینش آپ یہ بتائیے گا, اقلا اصفی صاحبہ کی ہم بات کر رہے تھے, نمایاں خدمات انجام دینے والی خاتون ہیں, خود پاکستان اور ان کے آبائی وطن افغانستان کو جیسا کہ آپ نے سنا دنیا جو بتا رہی تھی کہ بے انتہا جسے کہتے ہیں شفاف اور مشکل طریقہ کار کے ساتھ یہ نامزدگی کے بعد انتخاب کا عمل ہوتا ہے, تو اب آپ کیا سمجھتی ہیں پاکستان کو اور ان کے آبائی وطن افغانستان کو ان کی حوصلہ افزائی کے لیے کیا کرنا چاہیے؟
پہلے تو میں آپ کو کنگریچولیٹ کروں گی کہ اس ٹاپک کو آپ نے بالکل امپورٹنس دی ہے اور بالکل پہلے نمبر پہ اس پہ ڈسکشن چل رہی ہے, کیونکہ میرے لیے یہ اسٹیپ جو آصفی صاحبہ کا ہے یہ نہ صرف ایک ٹیچر کا اسٹیپ ہے جو کہ اسٹوڈنٹس کو یا لڑکیوں کو پڑھا رہی ہے, بٹ وہ بہت سارے امیجز پروجیکٹ کر رہا ہے ان مائی اوپینین, نہ صرف پاکستان کے لیے, افغانستان کے لیے, بلکہ تمام دنیا جو اس وقت دیکھ رہی ہے. یہ اوارڈ دیا جا رہا ہے, اتنا پرسٹیجیس اوارڈ ہے, اس کے بارے میں پہلے بھی بات ہوئی ہے, تو اس سارے امیجز جو ہیں ہمیں اس کو انڈرسٹینڈ کرنے کی ضرورت ہے. پہلی بات تو یہ ہے کہ ایک افغان نیشنل اور ایک ریفیوجی اسٹیٹس کو سمجھنے والی خاتون اگر یہ اسٹیپ لیتی ہے تو ہمیں یہ انڈرسٹینڈ کرنا ہے کہ ہمیشہ جو ریولیوشن ہے, ہمیشہ جو چینج ہے, ہمیشہ جو بھی تبدیلی آئے گی وہ ہم سب کے اندر سے ہی آئے گی. جہاں پہ کانفلکٹ چل رہا ہے, افغانستان کی وار ٹورن سچویشن اور اس کی ہسٹری سے ہم سب واقف ہیں, اس تمام ریجن جو ایکسٹریمزم اور ٹیررزم سے ہٹ ہے, اس سب سے بھی ہم اتنا زیادہ تمام دنیا اس کے ساتھ ڈیل کرنے کے لیے متحد ہو چکی ہے. تو اس سب میں اگر اس طرح کے اسٹیپس وہی لوگ لیں جو اس سے افیکٹی ہیں سب سے زیادہ, تو یہ میرے خیال ہے ایک بہت بڑا امیج جاتا ہے تمام دنیا کو کہ یہ لوگ تیار ہیں اس چیز سے لڑنے کے لیے اپنے اندر سے متحد ہو کے, کہ یہ فل اینڈ فائنل ایکسٹریمزم اور ٹیررزم جو ہے وہ اس ریجن سے ختم ہو جائے. ایک کمٹمنٹ, ایک ڈیڈیکیشن نظر آتی ہے. سیکنڈ چیز یہ ہے کہ جی اگر میں دیکھوں پاکستان اینڈ افغانستان جو ہیں, پاکستان اس وقت ایک ایسا کنٹری ہے جو سیکنڈ لارجسٹ ریفیوجیز کو اپنے اندر لیے بیٹھا ہے, اور ہمیشہ سے افغان ریفیوجیز کے بارے میں بات ہوتی ہے, ان کی سچویشن کے بارے میں بات ہوتی ہے, انسٹیبلٹی افغانستان میں آتی ہے, پھر اسٹیبلٹی, ٹاپسی ٹرمی سچویشن رہتی ہے. تو پاکستان اور افغانستان ان چھوٹے چھوٹے یہ جو آ رہے ہیں فیلرز آ رہے ہیں ان ریفیوجیز کے اندر سے, میرا خیال ہے ان دونوں کنٹریز کو یہ انڈرسٹینڈ کرنے کی ضرورت ہے اس وقت. یہ جو جنریشن آف ریفیوجیز ہیں, آف کورس اس میں کچھ ایسے بچے جو پیدا ہوتے ہیں وہ ادھر بارڈرس پہ یا ریفیوجی کیمپس میں جو پیدا ہوتے ہیں, جنہوں نے شاید کبھی افغانستان گئی نہ ہو, سیکنڈ اینڈ تھرڈ جنریشن جو ان کی یہاں پہ ہیں, ان کو آپ ایک وار ٹروڈن افغانستان اور اس ریجن کی ہسٹری کو بار بار ریپیٹ کرنے کی بجائے اگر اسی طرح کے اسٹیپس لے کے ایجوکیشن, اسٹیبلٹی, پیس اور ٹرانکولیٹی کی طرف کی آپ ان کو تعلیم دیں گے, تو میرا خیال ہے کہ یہ اندر سے ہی چینج جو ہے وہ بہت بڑھ کے سامنے آئے گا. اور یہ چھوٹے چھوٹے اسٹیپس ہی ہیں جو مل کے کسی سچویشن کو چینج کرتے ہیں, کیونکہ ہم نے بہت دیکھ لیا ہر جو اسٹیپ لیا جاتا ہے اس کا جو اینڈ ریزلٹ ہے وہ ہمیشہ یہی ہوتا ہے کہ کوآرڈینیٹڈ اسٹیپس لینے چاہیے. جی تو ہمیشہ سے تو ہمارے سرکل میں بھی یہی بات ہوتی رہی ہے کہ اس طرح کے اسٹیپس, چھوٹے چھوٹے کوآرڈینیٹڈ اسٹیپس جو ہیں وہ لینے کی ضرورت ہے تاکہ اندر سے چینج پیدا ہو. تو یہ دونوں کنٹریز کو میرا خیال ہے اس کا فیلر محسوس ہوا بھی ہے, اور انٹرنیشنل ارینا کے اوپر آپ دیکھ رہے ہیں کہ اس کو کتنی زیادہ امپورٹینس اور سگنیفیکینس دی جا رہی ہے, وچ از اے ویری گڈ اسٹیپ ان مائی اوپینین.
شکریہ بینش, ہمارے ساتھ ہی رہیے گا. اب بات کرتے ہیں محسن صاحب سے. محسن صاحب یہ فرمائیے گا کہ غیر معمولی خدمات انجام دینے والے لوگوں, خاص طور پر جب ایک نسبتاً روایتی اور قدامت پسند معاشرے کی بات ہوتی ہے اور اس میں بھی خاص طور پر خواتین کی, جس کے لیے آصفی صاحبہ خود بھی کہہ رہی تھیں کہ وہ ایک مسلمان ہیں, وہ ایک عورت ہیں اور وہ ایک نسبتاً جو قدامت پرست روایتی معاشرہ ہے اس کی وہ فرد ہیں, تو امریکہ کی طرف سے اور دوسرے ترقی یافتہ ملک تو ظاہر ہے کہ ایسے لوگوں کی خاص طور پر بہت حوصلہ افزائی کرتے ہیں, لیکن اس خصوصی صورت میں جو کہ اب یہ اقلا اصفی کی اب اس وقت ہے اور جیسا کہ کہا جا رہا ہے کہ اس کو نوبل پیس پرائز کے برابر قرار دیا جاتا ہے مہاجروں کے لیے جو یہ یا پناہ گزینوں کے لیے یہ جو انعام دیا جاتا ہے, اب امریکہ کس طرح سے آپ دیکھتے ہیں کہ کس طرح سے آگے بڑھ کے اس کو مزید آگے کرنے کی کوشش کرے گا, حوصلہ افزائی کرے گا افغانستان میں تعلیم کی اور باقی, جبکہ اس کے اس خطے میں اور دونوں ملکوں کے ساتھ بڑے مفادات بھی ہیں جڑے ہوئے.
دیکھیں سب سے پہلی بات یہ ہے کہ دنیا میں جہاں بھی کوئی کانفلکٹ ہوتا ہے وہاں پر جو لوگ سب سے زیادہ متاثر ہوتے ہیں وہ بچے متاثر ہوتے ہیں, اور کسی بھی ایسے ملک میں جہاں کانفلکٹ ہے اس کو ری بلڈ کرنے میں جو مین رول ادا کرتے ہیں وہ وہاں کی ایک پڑھی لکھی جوان سال جو نسل ہے اس کو ادا کرنا ہوتا ہے. اور تنازعات کا شکار جو ممالک ہیں ان میں جب بچے جو ہیں وہ اسکول نہیں جائیں گے, وہ تعلیم حاصل نہیں کریں گے, تو ایک چیلنج جو آنے والے وقت میں جس سے انہیں نبرد آزما ہونا ہوتا ہے اس کے لیے وہ ویل پریپیئرڈ نہیں ہوتے. میں یہ سمجھتا ہوں کہ اس سلسلے میں آکلا آصفی جو ہیں یہ ایک بہت بڑا آئیکون ہے, اور بہت سی آکلا آصفی جو ہیں وہ افغانستان کو چاہیے, اور امریکہ کو یقیناً امریکہ کے لیے یہ ایک بہت حوصلہ افزا سائن ہے کہ افغانستان میں یا پاکستان کے جو پناہ گزینوں کے کیمپ ہیں وہاں پہ ایک آکلا آصفی پیدا ہوئی ہے, اور امریکہ ہر سطح پر, امریکہ ہی نہیں بلکہ پورا مغرب جو ہے وہ ہر سطح پر ان انیشیٹو کو اور ایسے جو ڈیولپمنٹس ہوتی ہیں ان کو سپورٹ کرتا ہے, کیونکہ مغرب اور امریکہ یہ چاہتا ہے کہ ان ممالک میں جو سب سے بڑا چیلنج ہے وہ ان نیشنز کی اور ان ممالک کا جو اثر نو تعمیر جو ہے وہ ہے. افغانستان آپ کو معلوم ہے کہ 1980 سے لے کر اب تک مختلف ادوار میں وہ جو جنگ اور جو ان کے مقامی جو لڑائیاں تھیں اس کا وہ مسلسل شکار چلا آ رہا ہے, اور افغانستان کے لیے آنے والے وقتوں میں جو سب سے بڑا چیلنج ہے وہ تعمیر نو ہے, قوم کی بھی اور اپنے ملک کی بھی. اور میں یہ سمجھتا ہوں کہ جو افغان پناہ گزین ہیں جب یہ اپنے وطن واپس جائیں گے, اور انہیں واپس جانا بھی چاہیے, تو وہاں جا کر جب یہ جائیں تو یہ اس قابل ہوں کہ یہ اپنے ملک کی اور قوم کی تعمیر نو میں حصہ لیں, اور امریکہ کی جانب سے مسلسل ایسے اقدامات کی نہ صرف سراہا جاتا رہا بلکہ حوصلہ افزائی بھی کی جاتی رہی ہے, اور امریکہ مسلسل جو افغانستان کے دفاع کے ساتھ ساتھ وہاں کی جو معاشرے کی ترقی ہے اور وہاں کی جو سماجی ترقی ہے اس کے لیے امریکہ کے, اگر آپ اعداد و شمار کو دیکھیں تو امریکہ ایک قابل قدر وہاں پر جو ہے وہ اپنا فنڈز بھی خرچ کر رہا ہے اور کوششیں بھی کر رہا ہے, لیکن میں یہ سمجھتا ہوں کہ سب سے زیادہ جو کردار ہے وہ افغانستان کی قیادت کو اور افغان قوم کو ادا کرنا ہے, اور ان کے لیے آکلا آصفی جو ہے ایک مثال ہے, اس مثال کو سامنے رکھتے ہوئے انہیں ایسی بہت سی کوششوں کو آگے بڑھانے کی ضرورت ہے.
شکریہ ہمارے ساتھ رہیے گا مولانا صاحب. یہ خواتین کی بات ہو رہی ہے تو آئیے تھوڑا سا اور بات کرتے ہیں. پاکستان کے شمال مغربی صوبہ خیبر پختونخوا کے علاقے دیر بالا میں پہلی مرتبہ خواتین اپنا حق رائے دہی استعمال کر رہی ہیں, جسے اس نسبتاً قدامت پسند علاقے میں جمہوری عمل کے لیے ایک بڑا خوش آئند قدم قرار دیا جا رہا ہے. خواتین کے حقوق کی ایک سرگرم کارکن ہے رکشندہ ناز, انہوں نے وائس آف امریکہ سے گفتگو کرتے ہوئے کیا کہا, آئیے ایک چھوٹی سی بات آپ کو سنواتے ہیں اور پھر اپنے ماہرین سے رائے لیتے ہیں.
کی طرف لے جاتا ہے کینڈیڈیٹ کو منتخب, گو کہ مجھے یہ بھی اندازہ ہے کہ بہت ساری خواتین اپنی مرضی سے جو ہے وہ کینڈیڈیٹ نہیں بھی چنیں گی, لیکن پھر بھی ایک اپرچونٹی ہے, ایک راستہ کھلا ہے کہ عورتیں جو ہے وہ فیصلہ سازی کے پروسیس میں شامل ہو سکے. دوسری بات یہ کہ جب اس سے اگلا سٹیپ ہوتا ہے کہ جب خواتین ووٹر سے نکل کے ریپرزینٹیٹو کے لیے اپنے کلیم کو کلیم کریں.
ابھی آپ سن رہے تھے, یہ سرگرم کارکن ہے رکشندہ ناز جو کہ خواتین کے حقوق کے لیے بات کر رہی تھی. تو بینش, دیر بالا میں خواتین کے سیاسی عمل میں اس شرکت کو آپ کس طرح سے ٹرانسلیٹ کرتی ہیں, کس طرح سے آپ اس کو دیکھیں گی, ایک کوئک کامنٹ.
دیکھیے جی, خوش آئند بات یہ ہے کہ نہ صرف اس بارے اس کو اپریشیٹ کیا گیا ہے, اسٹیپ لیے گئے ہیں اس طرح سے, کیونکہ یہ نیوز میرا خیال ہے یہ ایک صرف ایک نیوز نہیں ہے بلکہ یہ ایک اسٹیپ فارورڈ ہے ٹورڈز ایسا ایک راستے کے لیے, ایک وے فارورڈ کے لیے کہ جی تمام جو سٹیزنز ہیں یا تمام جو لوگ ہیں جو معاشرے کی ڈیولپمنٹ یا ایسے ایریاز کی ڈیولپمنٹ جہاں پہ اسٹیبلٹی لانے کی ضرورت ہے, انسٹیبلٹی سے اگر ڈیل کرنا ہے, نہ صرف ڈیل بلکہ باقی جگہوں کی اگر آپ بات کریں, خواتین کا رول اگر اس میں آپ لے کے آتے ہیں تو اس سے خوش آئند بات تو میرے اوپینین میں نہیں ہو سکتی. اس سے ایک اور میرا مجھے ایک اور امیج یا ایک اور انڈرسٹینڈنگ جو آگے لانے کی ضرورت ہے कि हमेशा से समझा जाता है कि ख्वातीन जो हैं उनके रोल को या उनकी जो एक पार्टिसिपेशन है सोसाइटी में इस तरह की कंट्रीज में, चाहे वो पाकिस्तान हो जाए या साउथ एशियन कंट्रीज या बाकी डिफरेंट कंट्रीज देखे जाए, उसमें हमेशा से उसको सप्रेस किया जाता है, एक इमेज इंटरनेशनल अरीना में ये रहता है। तो मैं ये समझती हूँ अगर इस तरह की जो स्टेप्स हैं उनको हाईलाइट किया जाए और तमाम दुनिया के सामने लेके आया जाए तो एक पॉजिटिव परसेप्शन और नैरेटिव बिल्डिंग भी होती है डिफरेंट कंट्रीज की, कि यहाँ पे भी एक सोच उभर रही है कि किस तरह से सोसाइटल चेंजेस लेके आए जाए और उसमें किस तरह से अगर खवातीन का रोल है उसको इनहेंस किया जाए।
अच्छा मोहसिन साहब, इस आप भी एक जरा क्विक कमेंट इस पे करते चलिए। रिवायती तौर पर ये कदामत पसंद इलाकों में और खास तौर पर जो इंतहा पसंदी का शिकार रहने वाले इलाकों में जमहूरी अमल में खवातीन की शिरकत किस कदर हौसला अफजा है, क्या आप समझते हैं कि अब हमें ये नजर आने लगा है कि वाकई माइंड सेट में भी थोड़ी सी तब्दीली नजर आ रही है?
देखिए माइंड सेट में तब्दीली है, लेकिन थोड़ा सा मैं बैकग्राउंड बताऊं। ये जो अपर दीर का इलाका है, यहाँ पर जो वोटिंग पर पाबंदी, ये 40 साल के बाद खवातीन ने इस हलकों में वोट डाला है, और इस हलकों में खवातीन को वोट डालने पर इलेक्शन कमीशन या गवर्नमेंट की जानब से कोई पाबंदी नहीं थी, बल्कि ये जो पाबंदी थी वहाँ के जो अमायदीन थे उन्होंने खुद लगाई हुई थी। तो 40 साल के, और दूसरी बात ये कि ये जो पाबंदी थी ये कोई खास मुल्लाओं ने या इंतहा पसंदों की तरफ से नहीं थी, ये बल्कि 40 सालों से तमाम जमातों के जो तमाम कायदीन थे उन सब ने मिलकर ये किस्म की पाबंदी अपने आप पर खुद मुसल्लत की हुई थी। तो मैं ये समझता हूँ कि ये बहुत बड़ा ब्रेक थ्रू है और एक बहुत बड़ी डेवलपमेंट है। इस मालाकंड डिवीजन जहाँ पर ये अपर दीर मौजूद है वहाँ की आबादी 50 लाख के करीब आबादी है, और ये इलाका जो है अफगानिस्तान के साथ मलहका इलाका है और कंजर्वेटिव सोसाइटी है, लेकिन लोग जो हैं वो मोतदिल हैं। आज भी आपने देखा जो वहाँ जिमनी इलेक्शन हुए, जो सराजुल हक साहब की सीट खाली हुई थी उस पर जो जिमनी इलेक्शन हुए, वो तकरीबन 1.5 लाख इस हलके में वोटर्स था और बड़ी तादाद में तकरीबन 40% खवातीन आज सामने आई। तो मैं ये समझता हूँ कि ये एक वाज़े इशारा है कि हमारी कौम में वो तमाम पोटेंशियल मौजूद है कि इस कौम के जिस भी हिस्से को हम नुमाइंदगी का या अपना किरदार अदा करने का मौका देंगे तो वो पूरा जोश और जज्बा रखते हैं कि वो आगे बढ़ें और अपना किरदार अदा करें। ये एक बहुत बड़ी डेवलपमेंट है और इस इलाके के लोगों को और आवाम को जो है ये बहुत मुबारकबाद के मुस्तहिक है, मैं ये समझता हूं।
शुक्रिया। अब हम आखिरी इस अब सेगमेंट के आखिरी सवाल की तरफ आते हैं। बरी फौज के सरबराह जनरल राहील शरीफ ने कहा है कि पाकिस्तान और चीन हर तरह की दहशतगर्दी के मुकम्मल खात्मे के लिए मिलकर काम करते रहेंगे। पाकिस्तान के चीफ ऑफ आर्मी स्टाफ अटक के करीब दोनों मुल्कों की मुश्तरका फौजी मशक के इख्तिताम पर मंगल के रोज मुनक्किदा एक तकरीब से खिताब कर रहे थे। इसका नाम था वॉरियर 3। ये मशकें कोई 7 हफ्ते तक जारी रहीं और इसका मकसद दोनों अफवाज को इंसदाद दहशतगर्दी के लिए मजीद मौसर बनाना था। तो इस वक्त बिनिश वही हम कोई कमेंट ले रहे हैं, ये आखिरी है इस सेगमेंट का सवाल मेरा, कि इंसदाद दहशतगर्दी की कोशिशों में जाहिर है कि बाकी बहुत सारी कोशिशों में इकट्ठे हैं, तवानाई के मुख्तलिफ शोबों में भारी सरमायाकारी भी है इसकी, इसके अलावा जो पाक चीन इक्तसादी राहदारी की बात भी होती है उस पर भी हम काफी प्रोग्राम कर चुके हैं, लेकिन खास तौर पर ये जो दहशतगर्दी इंसदाद दहशतगर्दी की कोशिशों में मिलकर काम करने की बात है वो किस तरह से होगी, जरा किस तरह से आप इसको देखती हैं?
रेजत, ये एक बहुत अहम डेवलपमेंट है पाकिस्तान चाइना रिलेशंस के अंदर। अगर आप चाइना रिलेशंस की हिस्ट्री को भी देखें तो उसको आप अगर स्ट्रेटेजिक टर्म्स में लेते हैं तो माहिरीन भी ये कहते हैं कि हमेशा से इसको स्ट्रेटेजिकली एंड मिलिटेरिली अगर देखा जाए तो पाक चाइना रिलेशंस को आप सही तरह से डिफाइन कर सकते हैं। लेकिन मैं ये समझती हूँ कि पाक चाइना रिलेशंस का हर सेक्टर जो है वो इस वक्त आफ्टर द CPEC एग्रीमेंट जिस तरह से इन्वेस्टमेंट के लिए एग्री किया गया बिटवीन बोथ कंट्रीज वो बहुत ज्यादा इनहेंस हो रहा है, उसी में एक सेक्टर ये जो डिफेंस और मिलिट्री कोऑपरेशन है, एंड स्पेसिफिकली आई वुड लाइक टू मेंशन कि काउंटर टेररिज्म से रिलेटेड ये एक्सरसाइजेस थी जो 7 वीक जारी रही हैं इधर और आज उनका इख्तिताम हुआ है। इससे इसको मैं जिस तरह से देखती हूँ वो रिजॉल्व है इन दोनों कंट्रीज का टू डील विद दिस थ्रेट जो इस वक्त इस रीजन में है। चाइना और पाकिस्तान जितनी भी इकोनॉमिक कनेक्टिविटी या जितनी भी इकोनॉमिक एक्टिविटी एक दूसरे के साथ करना चाहते हैं, ना सिर्फ इकट्ठे एक दूसरे के लिए बल्कि इस रीजन की कनेक्टिविटी के लिए, वो मेरा ख्याल है, मैं ये समझती हूँ, बड़ा इंपॉर्टेंट है टू अंडरस्टैंड कि जब तक इस थ्रेट के साथ आप डील नहीं करेंगे वो बिल्कुल पाए तक नील तक ये सारे जो है चीजें वो नहीं पहुंच सकती। ये चीज मेरा ख्याल है कि दोनों कंट्रीज हमेशा से कहते आ रहे हैं और इनसे कंसर्न भी हैं, और ये एक्सरसाइजेस से भी हमें ये पता चलता है कि वो उनका रिजॉल्व बहुत है इस चीज के साथ डील करने के लिए, फाइट करने के लिए। और एक और चीज मेंशन करना बहुत इंपॉर्टेंट है कि बाकी जितने भी सेक्टर्स हैं, पॉलिटिकल, इकोनॉमिक, व्हाट एवर डोमेन यू पिक अप, जब तक सिक्योरिटी वाइज ये रीजन जो है वो स्टेबिलिटी की तरफ नहीं जाएगा, तब तक बाकी कोई सेक्टर जो है वो उस तरह से इमर्ज या एनहांस नहीं कर सकेगा। यही चीज है इन दोनों कंट्रीज ने इन एक्सरसाइजेस के थ्रू मेरा ख्याल है इमेजेस पोर्ट्रे किए हैं कि बाकी तमाम सेक्टर्स की डेवलपमेंट के लिए भी सिक्योरिटी सिचुएशन ऑफ द रीजन एंड बोथ द कंट्रीज जो है वो बहुत अहम है, और ये एक्सरसाइजेस से इनके रिलेशन जो है वो मजीद एनहांस हुए हैं। जिस तरह से चीफ ऑफ आर्मी स्टाफ ने भी कहा कि पाकिस्तान चाइना के रिलेशन जो है मजीद मिलिटेरिली इंक्रीज हुए हैं, और काउंटर टेररिज्म में दोनों का जो है बहुत अहम रोल रहेगा इस रीजन में।
बहुत बहुत शुक्रिया बीनेश सुल्तान, हमारे साथ थी ग्लोबल स्टडीज डिफेंस यूनिवर्सिटी से। और मोहसिन साहब, आपसे ये मेरा आखिरी सवाल है इस सिलसिले में कि अमरीका चीन के दरमियान ताल्लुकात उतार चढ़ाव का ही शिकार रहते हैं, हालांकि जाहिर है कि इक्तसादी शोबे में दोनों का बहुत अमल दखल रहता है, उस खित्ते में अमरीका के भी अपने मफादात हैं मुख्तलिफ मुल्कों के हवाले से। आप समझते हैं कि पाक चीन बढ़ते हुए इन ताल्लुकात के ऊपर अमरीका को कुछ तहफ्फुज़ात हो सकते हैं?
जी देखें, अमेरिका यकीनी तौर पर जो उस खित्ते में होने वाली कोई भी पेशरफ्त है उस पर ना सिर्फ नज़र रखता है बल्कि उस पेशरफ्त को वो अपने मफादात के हवाले से और खित्ते में जो एक आलमी उसकी पॉलिसी है उसके तनाजर में भी उसको देखता है। तो मैं ये समझता हूँ अगर तो पाकिस्तान और चीन के दरमियान जो बढ़ते हुए फौजी ताल्लुकात हैं ये दहशतगर्दी के तदारुक के लिए और वहाँ पर जो एक तरक्की हो रही है उस तरक्की की राह में किसी भी किस्म की दहशतगर्दी को हायल ना होने को यकीनी बनाने के लिए ये अगर ताल्लुकात फरोग पा रहे हैं तो अमेरिका के लिए ये एक अच्छी खबर है। इसी तरह आपको मालूम है कि चाइना का जो है पाकिस्तान में एक बड़ी सरमायाकारी कर रहा है और चाइना की एक अरसे के बाद अब चाइना ने अपना एक किरदार अदा करना शुरू किया पाकिस्तान में भी और अफगानिस्तान में भी कि वहाँ पर जो इंतहा पसंदी है और दहशतगर्दी है उसके अदराक के लिए जो है वो एक अपने तौर पे किरदार अदा करे। तो अमेरिका ने इन चीज़ों को सराहा है, लेकिन अमेरिका को अगर किसी मामले पर तशवीश होती है या होगी तो वो ये होता है कि उस खित्ते में कोई बैलेंस ऑफ पावर जो है वो ना बिगड़े या खित्ते में असले की दौड़ या जो खित्ते में एक दूसरे पर बर्तरी दफाई एतबार से बर्तरी हासिल करने के हवाले से जो चीज़ें वो उसमें एक कोई बड़ी पेशरफ्त ना हो तो वो यकीनन इनके लिए एक बाइस तशवीश अमर होगा। लेकिन मैं एक चीज़ बताऊं कि आपको मालूम है कि जियो पॉलिटिक्स जो है उसमें जो अमेरिका और इंडिया के जो बढ़ते हुए दफाई ताल्लुकात है उस पर पाकिस्तान और चाइना को भी अपनी तशवीश है और इसी तरह जो पाकिस्तान और चाइना के बढ़ते हुए दफाई ताल्लुकात है उसको अमेरिका अपनी नज़र से देखता है। तो मैं ये समझता हूँ कि ये तमाम तनाजर में ये इन तमाम ममालिक की जो क्यादत हैं इनको आपस में बाहमी रवाबत को जो है वो ज़्यादा से ज़्यादा करीब रखते हुए कोशिश ये करनी चाहिए जो मुश्तरका अमूर है जैसे दहशतगर्दी है जैसे इंतहा पसंदी का खात्मा है और इस खित्ते में जहाँ पर दुनिया की आबादी का तकरीबन एक बड़ा हिस्सा आबाद है वहाँ पर एक समाजी तरक्की या जो खित्ते की तरक्की के सिलसिले में अगर कोई इकदाम हो रहे हैं तो उनको जो है वो सपोर्ट करना चाहिए और उनकी हौसला अफजाई करनी चाहिए।
बहुत बहुत शुक्रिया मोहसिन ज़हीर साहब, हमारे साथ थे न्यूयॉर्क से, मुमताज़ तजियाकार हैं, सीनियर एडिटर हैं। मोहसिन साहब, आपके वक्त का, आपके कमेंट्स का बहुत बहुत शुक्रिया, आपसे मेरी फिर भी बात होगी। और अब हम प्रोग्राम में अगली सेगमेंट पर जाने से पहले हम कोशिश कर रहे हैं कि हंगरी में हमारे साथी, जैसा कि आपको बताया था, आयशा तंजीम से हमारी बात हो, कोशिश कर रहे हैं क्योंकि वो मुस्तकिल जैसा कि उन्होंने हमें बताया मूव पे हैं और किसी वक्त शायद उनसे टेलीफोन पे रابطہ होने में इसीलिए दुश्वारी हो रही है। बाहर तौर एक छोटा सा हम वक्फा लेते हैं, उसके बाद हम अपने प्रोग्राम की अगली सेगमेंट की तरफ चलते हैं। डॉक्टर फारूक हसनात पाकिस्तान से और यहाँ वाशिंगटन से हमारा साथ देंगे डॉक्टर जाहिद बुखारी, और इस दौरान हमारे प्रोड्यूसर अरसलान शरीफ मुसलसल ये कोशिश करते रहेंगे कि आयशा से अगर हमारा राबता हो जाए तो हम ताज़ा तरीन सूरत हाल जो हंगरी में इस वक्त पनाह गजीनों की है उसके बारे में भी आपको आगाह कर सकें। तो एक छोटा सा वक्फा, अभी आपसे हमारी बात होती है।
What's up, Pakistan? क्या सीन है पाकिस्तान, जानिए facebook.com/voaurdu या twitter.com/urduvoa। हमसे राब्ता कीजिए urduvoa.com पर। व्हाट्सअप पाकिस्तान, क्या सीन है पाकिस्तान, urduvoa.com।
क्या ड्रोन हमले रुकेंगे या जारी रहेंगे? दहशतगर्दी ग्लोबल चैलेंज या पाकिस्तान की जंग? आलमी फंडिंग और तजारत के बगैर मईशत कैसे बेहतर होगी?
وائس آف امریکہ واشنگٹن کی اردو سروس سے پروگرام پیش کیا جا رہا ہے جہاں رنگ۔ پروگرام کا آدھا وقت تقریباً ختم ہو گیا ہے اور اب ہم اپنی دوسری سیگمنٹس کی طرف جاتے ہیں۔ اس وقت واشنگٹن سے ہمارے ساتھ ہیں ڈاکٹر زاہد بخاری اور پاکستان سے ہمیں جوائن کر رہے ہیں ڈاکٹر فاروق حسنات۔ اور جیسا کہ ہم نے پہلے بھی کہا، ہماری کوشش ہے کہ ہمارے ساتھی عائشہ تنظیم جو اس وقت ہنگری میں ہیں ان سے ہماری ملاقات بات ہو جائے تاکہ آپ کو ہم براہ راست ان سے یہ آگاہ کر سکیں کہ اس وقت ہنگری میں تازہ ترین صورتحال کیا ہے۔ بات کرتے ہیں کچھ کلیدی بین الاقوامی خبروں کی اور اپنے ماہرین سے ان کی رائے بھی جانتے ہیں۔ تو اس وقت ہم تھوڑا سا انتظار کرتے ہیں کہ ہم پناہ گزینوں کے بارے میں بات تھوڑی سی دیر میں کرتے ہیں، ہو سکتا ہے ہماری ابھی عائشہ سے ملاقات ہو جائے، بات ہو جائے، تو پھر اس کے بعد ہم ان سے بات کرتے ہیں۔ اب ہم اس وقت کچھ بات کرتے ہیں کہ اقوام متحدہ کی ہم نے بات کی ہے اور اس کے علاوہ دوسری، اور اس وقت ہم سب سے پہلے شمالی کوریا کا آج تذکرہ کرتے ہیں۔ ایک بڑا دلچسپ خبر ملی ہے، شمالی کوریا نے منگل کے روز کہا کہ وہ اپنے مرکزی یونگ بیان جوہری کمپلیکس میں معمول کے آپریشنز دوبارہ شروع کر رہا ہے اور خبردار کیا ہے کہ وہ امریکہ کے خلاف کسی بھی وقت جوہری ہتھیاروں کا استعمال کر سکتا ہے۔ جنوبی کوریا کے صدارتی ترجمان کم من سک کے مطابق ایسا کوئی بھی اقدام سنگین اشتعال انگیزی سمجھا جائے گا اور اقوام متحدہ کی سلامتی کونسل کی ان قراردادوں کے خلاف ورزی ہوگا جو شمالی کوریا کو بلسٹک میزائل کے تجربات سے منع کرتی ہیں۔ امریکہ کے اہم اتحادی اور شمالی کوریا کے حریف ملک جاپان نے بھی منگل کے روز شمالی کوریا کو راکٹ چلانے کے خلاف انتباہ کیا ہے، کیونکہ وہ کہتے ہیں کہ ایک موسمیاتی سیٹلائٹ کو خلا میں بھیجنے کے لیے بلسٹک ٹیکنالوجی کا استعمال کرے گا۔ یہ شمالی کوریا کی طرف سے بیان جاری کیا گیا ہے۔ تو اس وقت ہم اپنے ساتھ اپنے دونوں ماہرین کو، ڈاکٹر حسنات فاروق حسنات کو پاکستان سے اور ڈاکٹر زاہد بخاری کو یہاں امریکہ سے، ہم ان کے ساتھ بات کرتے ہیں۔ السلام علیکم جی، میری آواز آپ کو آ رہی ہے ڈاکٹر فاروق، ڈاکٹر حسنات اور ڈاکٹر بخاری؟ آپ جی بہت بہت شکریہ۔ تو ہم شروع کرتے ہیں کہ ڈاکٹر حسنات یہ فرمائیے گا کہ شمالی کوریا کی طرف سے غیر ذمہ دارانہ رویوں کا ایک دراز ہے سلسلہ جو چلا ہی آ رہا ہے، بہت سارے سالوں سے ہم اس ساری صورتحال کو دیکھتے ہیں۔ اقوام متحدہ کی پابندیوں کے باوجود بھی کوئی کاروائی ایسی نہیں ہے جو کہ جس سے اس کو روکا جا سکتا ہو، اس نوعیت کے رویے پر عالمی برادری کا رد عمل کیا، یہ جس طرح سے ہے کیا مناسب ہے اور کیا ہونا چاہیے، کس طرح سے آپ اس کو دیکھیں گے؟
اصل میں شمالی کوریا اب کی اگر تاریخ ہم دیکھیں اور اس کے دوسرے ممالک کی تاریخ دیکھیں تو دوسرے جو اسی قسم کے ممالک تھے جہاں پہ ایک بہت ہی ریجٹ قسم کا گورننس سسٹم رائج تھا، انہوں نے تو وقت کے ساتھ ساتھ اپنے جو ان کے ادارے ان میں نرمی پیدا کی، بلکہ وہ زیادہ جو فری مارکیٹ اکانومی ہے اس کی طرف بڑے، سب سے بڑا مثال اس کی چائنا کی ہمیں ملتی ہے، پھر جو ویتنام اتنے سال لڑتا رہا امریکہ کے ساتھ اور ایک آئیڈیولوجیکل وار بھی لڑتا رہا، انہوں نے بھی کافی فلیکسیبلٹی پیدا کی۔ کیوبا کی مثال لیجیے، وہ بھی ایک بڑا ریجٹ کمیونسٹ ملک تھا لیکن انہوں نے کیا۔ لیکن شمالی کوریا کسی وجہ سے اب میرا خیال اپنے جو ان کے اندرونی ایسے معاملات ہیں جس کی وجہ سے وہ بیرونی جو ان کی پالیسی ہے وہ نکل کے باہر آتی ہے، کیونکہ وہاں پہ ایک اس قسم کا نظام ہے، آپ بادشاہت ہی سمجھیے چونکہ ایک رولر آتا ہے پھر اس کا بیٹا آتا ہے پھر وہ اپنی فیملی کو وہ پروموٹ کرتے ہیں اور بالکل ایک ریجٹ قسم کا انہوں نے سسٹم وہاں پہ رائج کیا ہوا ہے. بہرحال انہوں نے جو جہاں تک تو راکٹ ٹیکنالوجی کا تعلق ہے ڈسٹرکٹ آپ نے بات کی وہ اس میں تو ان کی کچھ مہارت ہے اور اسی لیے اسی کو وہ استعمال کرتے ہیں جب بھی کوئی بھی معاملہ اس قسم کا آئے. اٹامک انہوں نے تجربہ کیا تھا کچھ سال پہلے جو کہ ناکام ہوا تھا, وہ کامیاب نہیں ہوا تھا اور پھر تمام دنیا نے اور اس کو سنجیدہ لینا بھی بند کر دیا, اس کو کوئی خاص اہمیت نہیں انہوں نے دی. جہاں تک بلسٹک کے مسائل کا تعلق ہے یہ بھی اس قسم کی بات بنتی ہے کہ یہ امریکہ کے جو اتحادی ہیں, خیر امریکہ تک انہوں نے کیا پہنچنا ہے لیکن زیادہ زور ان کا شاید جنوبی کوریا پہ ہوتا ہے اور اسی کے اوپر وہ پریشر کرتا ہے اور جس سے جاپان بھی افیکٹ ہو جاتا ہے کیونکہ وہ امریکہ کا اتحادی ہے. تو اسی اور پھر امریکہ کے اوپر ذمہ داری پڑتی ہے کہ وہ ساؤتھ کوریا کو ڈیفینڈ کرے. نارتھ کوریا کا جو اگریسو ان کا جو سٹانس وہ رہتا ہے لیکن یہ بھی ہم ساتھ دیکھتے ہیں کہ اس کے ساتھ ساتھ ان کی بات چیت بھی چلتی رہتی ہے. ساؤتھ کوریا کے ساتھ بھی ان کی بات چیت ہوتی ہے, امریکہ کے ساتھ بھی بہت عرصہ رہی. تو اسی ان کی اسی قسم کی یہ ہے کہ میں تو نہیں سوچوں گا کہ کوئی سنجیدہ قسم کی ان کی دھمکی ہے لیکن بارہ دھمکی ہوتی ہے. جو دوسرے ممالک ہیں جب وہ اس قسم کی بات سنتے ہیں تو ان کو اس کا رد عمل دینا پڑتا ہے یا ان کو بتانا پڑتا ہے کہ ہم اس معاملے میں سنجیدہ ہیں اور ہم یہ آپ کو نہیں کرنے دیں گے. تو اس لیے وہ اپنے سسٹم کے اندر ہی جکڑے ہوئے ہیں, وہ اپنے جس سے وہ باہر نہیں نکل پا رہے اور جس کی وجہ سے کشیدگی اس علاقے میں وہ پیدا کرتے رہتے ہیں.
اچھا ڈاکٹر اسناد ہمارے ساتھ ہی رہیے گا, اب میں بات کرتی ہوں, یہی سوال میرا ہے ڈاکٹر زاہد بخاری صاحب سے. ڈاکٹر بخاری یہ مجھے بتائیے گا کہ یہ گزشتہ کافی عرصے سے جیسا کہ ڈاکٹر فاروق اسناد نے پورا اس کا وضاحت سے بات بھی کی ہے لیکن یہ کیسے ہے کہ انسانی بنیادوں کے اوپر ظاہر ہے کہ وہاں پر بہت ساری ضروریات رہتی ہیں, انسانی ضروریات کی چیزیں رہتی ہیں جس کے لیے امریکہ بھی کافی ان کی امداد کرتا ہے, عالمی برادری کی طرف سے بھی مدد ہوتی ہے, لیکن اس کے باوجود جیسا کہ ایران کے ساتھ جوہری مذاکرات ہوئے, کیا یہ کوشش نہیں کی جانی چاہیے کہ امریکہ اور حلیف ملک مل کر شمالی کوریا کے ساتھ ان کے ان رویوں کے اوپر بات کر سکیں اور جو اتنا ان کا سخت موقف ہے مختلف چیزوں کے بارے میں اس سے ان کو کچھ نکالنے کی کوشش کی جائے؟
جی آپ نے بالکل صحیح کہا. اصل میں جب میں شمالی کوریا کا سوچتا ہوں نا تو مجھے ایسے لگتا ہے وہ امریکہ میں ویتنام پہ فلمیں جو بنی ہیں نا کہ ایک امریکن فوجی ریمبو یا کیا وہ جنگل میں غائب جنگل میں چھپ جاتا ہے اور جنگ ختم ہوئے کئی سال ہو گئے ہیں لیکن اس کو خیال آتا ہے کہ ابھی بھی جنگ ہو رہی ہے اور اسی حالت میں رہتا ہے. تو شمالی کوریا کا عالمی حالات میں دیکھتا ہوں کہ سر جنگ ختم ہو گئی, کولڈ وار ختم ہو گئی, دنیا بہت آگے نکل گئی, سوویت یونین ختم ہو گیا, چائنا بدل گیا, سپٹمبر 11 کے بعد اور 14 سال گزر گئے لیکن یہ ایک ایسا فوجی ہے جو جنگل میں چھپا ہوا ہے اور ابھی تک سوچ رہا ہے کہ شاید کولڈ وار جاری ہے اور مجھے اسی طرح کی تیاری اسی طرح کی باتیں کرنی چاہیے. تو میں سمجھتا ہوں جو آپ نے کہا وہ بالکل اس وقت میرا خیال ہے جو عالمی طاقتیں جیسے یہ جو 5+1 5 یورپ کی طاقتیں ہیں اور اس کے بعد یو ایس اے, انہوں نے مل کے ایران کے ساتھ ایک لمبی جدوجہد مذاکرات ٹوٹے کبھی جڑے کبھی امید بڑھ رہی ہے کبھی کم ہو رہی ہے بلاخر کر لیے. تو بالکل میرا خیال ہے اس وقت عالمی برادری جو خاص طور پہ جو بڑے ممالک ہیں چائنا ہے یورپ کے ہیں امریکہ ہے سم ہو ساؤتھ افریقہ جاپان سب کو کوئی اس میں کئی رکاوٹیں آئیں گی لیکن کوشش یہ ہونی چاہیے میرا خائندہ جیسے برما بھی اب معاملہ بہتر ہو گیا ہے, کیوبا کا معاملہ بہتر ہو گیا, ایک زمانے میں البانیہ کا بھی اسی طرح کا معاملہ تھا, اب یہ میرا خیال آخری ایک آدھ جو رہ گئے ہیں یادگاریں وہ جو کولڈ وار کی تو ان کو بھی سمجھانا چاہیے کہ بھائی جنگ ختم ہو گئی ہے جنگل سے نکل آئیں دنیا کے اس میں مین سٹریم میں آئیں اس میں پبلک کا بھی فائدہ ہے ان کا بھی شاید اقتدار رہے ایسی بات نہیں ہوگی لیکن یہ کچھ تو ایک انسانی
जो आलमी इंसानियत है उसमें जिंदगी गुजारें, जो उनको भी फायदा है और दूसरों को भी फायदा है।
शुक्रिया डॉक्टर साहब, हमारे साथ रहेगा। अब हम बात करते हैं जो आजकल एक काफी अहम मौजू है, जाहिर है कि शाम के पनाह गजीनों की भी बात होती है और जो कि इस वक्त बहुत बड़ी तादाद में यूरोपीय यूनियन के मुल्कों की तरफ पहुंचने की कोशिश करते कर रहे हैं और अमरीका के और उधर शाम के तनाजे के खत्म होने की कोई सूरत नहीं हो रही। अमरीका के महकमा दिफा यानी पेंटागन ने उन खबरों की तस्दीक की है जिनमें यह बताया गया है कि रूस शाम में एक हवाई अड्डा तामीर कर रहा है, जबकि रूस में शाम के सफीर रियाज हद्दाद ने पीर के रोज शाम में रूसी फौज की मौजूदगी को एक झूठ करार दिया। रूस के वजीर खारजा ने रूसी टेलीविजन पर एक इंटरव्यू में कहा है कि रूस ने शाम को हथियारों की रसद भेजी है और ऐसा करता भी रहेगा। शाम का तनाज़ा देखा जाए, शाम के पनाह गज़ीनों का बहरान देखा जाए, शाम में खाना जंगी का तनाजुर देखा जाए, तो डॉक्टर फारूक हसनात, इस सारे तनाजुर के अंदर ये कितनी बैड न्यूज़ है, यानी इस खबर की सदाकत के हवाले से इसके नतायज के बारे में आप क्या कहेंगे?
मैं तो ये कहूँगा कि ये बुरी खबर भी है और अच्छी खबर भी बन सकती है आगे चल के। अच्छी खबर इसलिए चल सकती है कि अगर तो रिकंसिलिएशन होनी है, अगर तो किसी भी प्लेटफॉर्म के ऊपर कुछ ना कुछ बातचीत होनी है जो शाम की हुकूमत है। देखिए सच बात तो ये है कि जो शाम के की हुकूमत के खिलाफ जो जंगजू थे, मैं अलकायदा और दाइश की बात नहीं कर रहा, मैं जेन्युइन नेशनलिस्ट सीरियंस की बात कर रहा हूँ, वो कामयाब नहीं हुए इनको हुकूमत को गिराने में। कितने साल गुजर गए हैं, सारे खत्ते के ममालिक उनकी मदद कर रहे थे और पैसा भी दे रहे थे, हथियार भी दे रहे थे, उसमें हमसाया ममालिक जैसे तुर्की है वो भी बहुत अग्रेसिव था बशर अल-असद की हुकूमत के खिलाफ, लेकिन वो उनको टैपल नहीं कर सके और गिरा नहीं सके। और इसकी एक वजह यही बनती है कि उसमें एक तीसरा आंसर जो अलकायदा और दाइश की शक्ल में आ गया और उसने ट्रायंगुलर सी सिचुएशन बना दी। अब अगर मेज पे बैठ के बातचीत होनी है, चाहे उसमें बशर अल-असद का अपर हैंड या समझ लीजिए वो ज्यादा अपनी बात ही क्यों ना मनवा सके, लेकिन बहरहाल जिससे खाना जंगी रुक जाए और इस किस्म का वो निजाम दे दें, को पार्लियामेंट करा दें, चाहे शैम इलेक्शन ही करवा दें, अगर एक आइडियल इलेक्शन ही कराना है, जिससे जो दूसरे धड़े हैं जो उनके मुखालिफ धड़े हैं उनको भी हुकूमत साजी में कुछ ना कुछ हिस्सा मिल जाए, तो ये रूस ही करवा सकता है। ये रूस और ईरान ही बशर अल-असद के ऊपर प्रेशर डाल सकते हैं कि वो इस किस्म के फार्मूले पे आए, क्योंकि बशर अल-असद ये समझ रहा है अगर तो गद्दाफी जैसी सिचुएशन होती या इराक जैसी होती फिर तो और बात थी, यहाँ हो चुका है स्टेलमेट और यहाँ पे बहुत से एक्टर्स ने आके इस कदर बिगाड़ पैदा कर दिया कि अमेरिका के हाथ भी बांध दिए हैं और यूरोपियंस के हाथ भी बांध दिए हैं, बल्कि रीजनल ममालिक के हाथ भी बांध दिए हैं। अगर वो इसको टैपल करते हैं बशर अल-असद को अचानक किसी वजह से बंदारी करके जो भी करके, तो उस वैक्यूम में आन मुमकिन है कि दाइश और अलकायदा वाले आ जाए, उसका भी डर रहता है हर वक्त ये बात। लेकिन अगर बातचीत करनी है और किसी किस्म का फार्मूला, चाहे उसमें बशर अल-असद का जैसे मैंने पहले कहा फायदा ही क्यों होता हो, लेकिन दूसरा फरीक भी शामिल हो जिसकी वजह से एक खाना जंगी रुक जाए और ये एक सिंह में आ जाए, एक तरफ आ जाए और दाइश और अलकायदा वाले दूसरी तरफ चले जाए, तो वो रूस ही कर सकता है। रूस का इनके ऊपर लीवरेज है, आप देख लीजिए कोल्ड वॉर के जमाने से लेके 50-60 से लेके शाम ही उनका इतिहादी होता था इस पूरे इलाके में, अब फिर ईरान के साथ उनके बहुत पुराने ताल्लुकात हैं, तो इसलिए अगर ये शाम पर में कोई सुलह होनी है आइंदा, तो उसका यही हल है कि रूस और अच्छे ताल्लुकात बनाए बशर अल-असद की हुकूमत के साथ, चाहे उनको अड्डे दे जो भी करे पॉलिटिकल उनकी हमायत करे, लेकिन वो फिर अगर बात मानेंगे तो फिर वो रूस की ही मानेंगे, अमेरिका की बात नहीं वो मानेंगे।
अच्छा, यही सवाल हम अब करते हैं एक थोड़ी सी ताज़ा खबर के साथ डॉक्टर जाहिद बुखारी साहब से। डॉक्टर बुखारी, ताज़ा तरीन खबरों के मुताबिक रूस के सदर जो व्लादिमीर पुटिन हैं, उन्होंने शाम के लिए अपने मुल्क की फौजी इमदाद का दिफा किया है। उन्होंने कहा है कि रूस शाम के सदर बशार उल असद को इमदाद देता रहेगा और वो उनका जो कोट किया गया वो कहते हैं कि दहशतगर्दों की जारियत का मुकाबला करने के लिए। لیے. اور صدر بشار الاسد ظاہر ہے کہ انہی گروپوں کو, جن کی طرف ڈاکٹر فاروق اسناد اشارہ بھی کر رہے ہیں کہ وہ دہشت گرد گروپ ہیں, تو جو ان کے اپنے اندر سے بھی ہیں اور اس کے علاوہ داعش اور القاعدہ کے لوگ بھی ہیں, تو اگر بشار الاسد کی حکومت کو اسی طرح امداد ملتی رہی تو پھر شام میں جاری اس تنازع کو ڈاکٹر صاحب تو کہتے ہیں کہ ایران اور روس مل کر آمادہ کر سکتے ہیں, لیکن اگر داعش اور القاعدہ کی بھی ساتھ میں صورت رہتی ہے اور ان کے خلاف بھی یہ لڑتے ہیں اور فوجی امداد ملتی رہتی ہے, تو کیا اس سے لڑائی بڑھ نہیں جائے گی؟
نہیں, بالکل ساتھ ہیں. پہلی بات تو خیر یہ ایک ذاتی سی کہ بڑا اچھا کیا ڈاکٹر فاروق اسناد صاحب سے بہت عرصے بعد بات ہو رہی ہے, ان کو بہت بہت السلام علیکم, بڑی مجھے خوشی ہوئی ان کی آواز سن کے. لیکن جو انہوں نے انالیسس کیا وہ بہت ہی میرے خیال بڑے ہی مناسب ہے. بات یہ ہے کہ دیکھیں ایک چیز اٹک گئی ہے, اس کی ہم اس کو مختلف طریقے سے بیان کیا جا سکتا ہے, لیکن اب جو اس وقت اصل میں جہاں تک یہ بات ہے کہ امریکہ روس اور ایران ہی کر سکتے ہیں, لیکن اس میں وہ جو وہ مقاصد ہیں کہ جو جینوئن اپوزیشن ہے, انہیں داعش اور القاعدہ کی بات نہیں ہو رہی, وہ ایک الگ بحث ہے کہ ان کی تخلیق اور کیا کچھ کر رہے ہیں, لیکن سبھی ان دونوں کو حصہ ملے یا کوئی ایسا ون ون سچویشن کا اگر کوئی حل نکالا جانا چاہیے سبھی کے, میرے خیال اس وقت اس کے مفادات میں یہی ہوگا, تو پھر اس میں ان سب کا انوالو ہونا ضروری ہے. اگر کوئی پس پردہ سفارتی تعلقات سے اور ملنے جلنے سے امریکہ اور یہ روس اور ایران اور میرے خیال عرب ممالک کو بھی اعتماد میں لینا ہوگا, جو میرا خیال ہے کہ لیا جا رہا ہے کہ اس کا کوئی حل نکلے, ورنہ اس وقت جو صورتحال ہے وہ بلاخر سبھی کے لیے نقصان دہ ہو سکتی ہے. دیکھنا وہ جینوئن اپوزیشن کے لیے بھی نقصان دہ ہو سکتی ہے, بشار الاسد صاحب کے لیے بھی نقصان دہ ہو سکتی ہے, لیکن مسلسل خون بہنا بھی آپ دیکھیں 22 ملین شاید آبادی ہے اور 12 ملین جو ہیں وہ ڈسپلیس ہو چکے ہیں, 8 ملین انٹرنلی ڈسپلیس ہو چکے ہیں, 4 ملین باہر ہیں, جس میں 2 ملین تو میرا خیال ترکی میں ہیں, پھر جارڈن میں بہت بڑی تعداد ہے, لبنان میں ہے اور ملکوں میں گئے ہوئے ہیں, اور کچھ لاکھ جو ہیں وہ اب یورپ میں یعنی غیر قانونی طور پہ جا رہے ہیں اپنی جانوں پہ کھیل کے, اور ایک پورا انسانی المیہ ہے یہ سارا, اور یورپین تو وہ جو ایک علیحدہ ڈائمینشن ہے. تو میرا خیال ہے کہ جو حکومت کرنے والے ہیں ان کو بھی سوچنا چاہیے کہ انہوں نے کیا جنگلوں اور عمارتوں اور زمین پہ حکومت کرنی ہے یا انسانوں پہ, اور جو اپوزیشن والے ہیں جو جینوئن اپوزیشن والے, کہ جب آپ کا بھی وار پہلا کاری نہیں ہوا تو اب آپ کوئی نہ کوئی درمیان کا راستہ نکالیں. لیکن یہ جو ضامن ہے اس وقت, امریکہ ادھر سے سپورٹ کر رہا ہے, عرب ممالک کر رہے ہیں, روس ادھر سے, ایران کر رہا ہے, ان کو سم ہو یہ جو سو کالڈ بڑی طاقتیں ہیں جو جن کو ویٹو کے بھی پاور ہیں سلامتی کاؤنسل میں, ان کو یعنی کوئی نہ کوئی یہ لے کے چلنا ہوگا کہ اس صورتحال کو ختم کیا جائے, یہ انسانی المیہ جو ہے اس کو ختم کیا جائے, یا اس کو اور یہ کوئی درمیان جیسے ڈاکٹر فاروق اسناد صاحب تجویز کر رہے ہیں کسی حال پہ پہنچیں, ورنہ یہ مطلب جو صورتحال ہے وہ ایک تباہی کے طور پہ سبھی کے لیے وہ بڑھتی جائے گی اگر یہ مزید اسلحہ دونوں طرف سے آتا جائے گا, اور کچھ پتہ نہیں کہ اس کا نتیجہ, ضروری نہیں کہ جو پلاننگ کریں اس کے مطابق نتیجہ نکلے, کوئی ان انٹینڈیڈ کانسیکوینسز کچھ بھی ہو سکتے ہیں اس کے.
جی اب بات کرتے ہیں ہم لیبیا میں. لیبیا میں معمر قذافی کئی عشروں تک برسر اقتدار رہے. 2011 میں جب ان کی برطرفی اور ہلاکت ہوئی تو بحران لیبیا بحران اور خانہ جنگی کا شکار ہوا. ملک کے مختلف حصوں پر مسلح ملیشیاؤں کا کنٹرول دیکھا گیا. اس کے ساتھ ساتھ ملک میں دو متوازی حکومتیں بھی ہیں. بین الاقوامی سطح پر جس حکومت کو حمایت حاصل ہے وہ تبروک میں ہے, جبکہ اسلام پسند تنظیموں نے جو تشکیل کی ہے حکومت وہ دارالحکومت طرابلس میں ہے. اب اقوام متحدہ کی طرف سے لیبیا کے لیے خصوصی نمائندے ہیں برنارڈینو لیون, وہ کہتے ہیں کہ سیاسی معاہدے کے مرکزی نکات پر اتفاق ہو گیا ہے. تو ڈاکٹر فاروق اسناد, آپ یہ سمجھتے ہیں کہ اب لیبیا میں ایک حکومت اور سیاسی طور پر مضبوط حکومت کے امکانات واقعی واضح ہیں
شام کے مقابلے میں؟ بالکل, اس لیے کہ لیبین جو سوسائٹی ہے یا معاشرہ ہے وہ زیادہ ٹرائبل ہے ان کے مقابلے میں. ٹرائبل تو سارا مڈل ایسٹ ہی ہے کسی نہ کسی شکل میں, لیکن جو زیادہ ریجٹ طریقے سے ٹرائبلزم تھا وہ یمن میں یا اس میں لیبیا میں ہی تھا. شام میں تو ایک بہت سی ایک فلوئڈ سچویشن تھی جس میں اور بھی بہت سے فریق اس میں شامل تھے ٹرائبس کے علاوہ بھی, پھر مڈل کلاس بھی شامل تھی، اس میں ٹریڈ کلاس بھی شامل تھی، تو یہاں پہ ہمیں کھڑے بالکل دو واضح نظر آتے ہیں. جب دو واضح دھڑے نظر آئیں اور دونوں کی قوت اس طرح کی ہو کہ یہ سمجھا جائے کہ یہ شریک ہو سکتے ہیں حکومت سازی کے عمل میں کسی نہ کسی فارمولے کے تحت، چونکہ وہاں پہ اتنی پیچیدہ سچویشن نہیں ہے اور وہاں پہ کلیئرٹی زیادہ ہے. شروع میں حکومت سٹیبل بھی وہاں رہی جب پیپل ہوئے واپسی یہاں پہ. شام میں تو یہ ہوا کہ بشر الاسد تو گئے ہی نہیں، جو عرب سپرنگ کی ایک لہر آئی تھی اس میں تو وہ جمے رہے ڈٹے رہے، لیکن گدافی لیبیا اس سے تو وہ چلے گئے اور نئے لوگ وہاں پہ آ گئے، جس میں بہت کنفیوژن بھی ہوئی، بہت کچھ خون خرابہ بھی ہوا. لیکن بالکل میں یہ کہوں گا کہ لیبین سچویشن جیسا کہ آپ نے ابھی بیان کیا ہے، اب وہ یہی نظر آ رہا ہے کہ وہ آہستہ آہستہ ایک ایسے راستے کی طرف جا رہے ہیں جو انہوں نے پہلے بھی بنایا تھا. انہوں نے پارلیمنٹ بھی بنائی تھی، انہوں نے حکومت بھی بنا لی تھی، اور یہ لگ یہ رہا تھا کہ اب لیبیا ایک یونٹ کی طرف بڑھ رہا ہے، ایک پروسیس کی طرف بڑھ رہا ہے، ایک عمل کی طرف بڑھ رہا ہے، جس سے ادارے مزید بنیں گے اور وہ ایسے ادارے بنیں گے جو کہ ایک امن لائیں گے لیبیا میں، اور جس سے یہ ساری چیز جو پہلے ہوتی رہی ہے خون خرابہ وہ بہت کم ہو جائے گا، بالکل شاید ختم نہ ہو سکے لیکن وہ قابو میں آ جائے گا بہت حد تک.
جی
بالکل میں اتفاق کرتا ہوں اس بات سے کہ چانسز سیریا کے مقابلے میں یقیناً
لیبیا میں زیادہ ہے بہتر صورتحال کے. اچھا اب آخری بات کرتے ہیں. ہم نے اپنے سننے والوں سے یہ کہا تھا کہ ہنگری میں ہماری ساتھی ہیں جو بیورو چیف ہیں اسلام آباد بیورو کی عائشہ تنظیم، ان کے ساتھ ہمارا رابطہ ممکن نہیں ہو سک رہا، شاید وہ کسی ایسی جگہ پر ہیں جہاں ان کو سگنل نہیں مل رہا. تو ہم ایک چلتے چلتے کوئک کامنٹ لیتے ہیں اپنے دونوں ماہرین کے ساتھ. یہی گزشتہ کئی ہفتوں سے جو یورپی یونین کے ملکوں میں پناہ گزینوں کا سیلاب امٹ آیا ہے، اور اختتام ہفتہ یورپ کے کئی شہروں میں یکجہتی کے مظاہرے بھی پناہ گزینوں کے ساتھ ہوئے. اب تازہ ترین یہ ہے کہ ہنگری نے 16 تارکین وطن کو غیر قانونی داخلے پر حراست میں لیا ہے، اور جرمن ملکوں میں بھی جہاں جنہوں نے کہا کہ وہ 800,000 لوگ اپنے پاس لیں گے، لیکن وہاں بھی ایک دم اتنا اس طرح کی صورت ہوگی کہ ان کو بھی سرحدیں بند کرنی پڑیں. تو آپ مجھے ڈاکٹر بخاری آپ مجھے یہ بتائیے گا اور ہمارے سننے والوں کو بھی کہ اب اس ساری صورتحال کے تناظر میں ان آبادکاروں کے ان پناہ گزینوں کے لیے آگے کیا راستہ ہے؟
دیکھیں جی جو تو مسئلہ بھی انہوں نے شروع کیا تو اب اس کا کم از کم کچھ تو برڈن لے نا، یہ تو یورپین یونین کو سوچنا پڑے گا ان کو. اور وہ کوٹے کی بات کریں جو صرف 1.5 لاکھ اس سے بھی کم ہے، یہ ٹوٹل آپ حجم ذہن میں رکھیں، 12 لاکھ ڈسپلیس ہوئے ہیں، 8 لاکھ انٹرنلی ہیں، ملین 12 ملین، 4 ملین جیسے میں نے پہلے عرض کیا وہ جو اس وقت ترکی میں اور جارڈن اور لبنان میں ہیں، 2 لاکھ یا کچھ لاکھ وہاں یا اس سے زیادہ درمیان میں جو لوگ جن کو یہ اپنے ملکوں میں عراق اور سیریا یا دوسرے عرب ممالک میں ویزا نہیں دے رہے، کہہ رہے غیر قانونی وہاں پہنچے تڑپتے ہوئے ہلاک ہوتے ہوئے پھر شاید ویزا ملے یا نہ ملے، وہ اس میں بھی پابندیاں لگ رہی ہیں. تو یہ تو یورپین یونین کو وہ جو سارے انسانیت اور یہ اور ان کو ضرورت بھی ہے، تو یہ تو ان کو اپنے یعنی اپنے ہاؤس کو وہ صحیح کرنا ہوگا، اور اس کے مطابق جہاں کوٹے کی بات ہو رہی ہے یا وہاں دوسری اس کے لیے کوئی نہ کوئی حل نکالنے ہوں گے. یا تو ان کو ویزے دینے کا جو عمل ہے بجائے یہ کہ غیر قانونی طور پہ سرحدیں عبور کر کے اور دریاؤں میں ڈوبتے ہوئے سمندروں میں پہنچے تب دیں، یا تو ان کے لیے کوئی ارینجمنٹ کریں دوسرے ملکوں میں یا سرٹن تعداد کریں اس کی، تو انہیں کرنا تو ضرور پڑے گا. یہ تو یہ چیز کہ اتنا ظالمانہ رویہ ہو جائے جیسے پرانے زمانے میں خود امریکہ میں بھی رہا کہ کشتیاں بھر بھر کے لوگ آتے تھے اور ان کو لوٹا دیتے تھے اور سمندروں میں ڈوبے یا جو بھی، تو یہ پریشر تو رہے گا. حال تو باقی یہ ہے کہ اصل حال تو یہ ہے جو پہلے ہم نے بات کی کہ بھائی سیریا میں امن قائم ہو اور لوگ اپنے گھروں میں رہیں اور واپس آنے کی کوشش کریں یا جہاں جائیں، تو وہ دونوں یعنی ٹریک پہ کام ہوگا تو ہوگا، ورنہ تو یہ المیہ انسانی تو رہے گا.
بہت بہت شکریہ ڈاکٹر زاہد بخاری، یہاں واشنگٹن سے ہمارے ساتھ تھے، ڈاکٹر فاروق حسنات پاکستان سے ہمارے ساتھ تھے. ہمارے پروگرام کا وقت اب ختم ہوا چاہتا ہے. آپ کو ہم بتاتے چلیں کہ پروگرام کی میزبان بہجت آپ سے اجازت چاہتی ہے، میرے ساتھ ساتھ پروڈیوسر ارسلان شریف اور ہمارے انجینئرز راب میکلین اور جونا کمنگز کو بھی اجازت دیجیے. آپ کو یہ بھی میں بتاتی چلوں کہ اب آپ سے میری ملاقات ہوگی دو پروگراموں کے میں آپ سے میری ملاقات نہیں ہوگی، جس کے بعد پھر آ کے آپ سے دوبارہ بات ہوگی۔ تو آپ ہمارے پروگرام سنتے رہیے، ہم سے رابطے میں رہیے، اور ہمارے پروگراموں کے بارے میں اپنی رائے بھی دیتے رہیے۔ اپنا خیال رکھیے گا، اللہ حافظ۔
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے، اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں۔